नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 28 गते शुक्रबार माघ शुक्ल पक्ष दशमी तिथि, तदनुसार फेब्रुअरी 11 तारीक सन् 2022, नेपाल सम्वत 1142।
नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीसँगको सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ उठाएको छ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले अग्रपृष्ठमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौ। त्यसबारे आम समुदायलाई बुझाउनुपर्ने पनि अवधारणा तय गरेको छ। ललितपुर सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बिहिबार शुरू भएको पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा सो विषयमा छलफल भएको हो। एमसीसी भातृ संगठनको महाधिवेशन, स्थानीय तहको निर्वाचन र बाँकी रहेका जिल्ला अधिवेशन सम्पन्न गर्ने विषयमा छलफल भएको छ। बैठकको अध्यक्षता गर्नुभएका प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनभित्र एमसीसीबारे भइरहेको छलफल, आवश्यकता र महत्वका विषयमा छोटो धारणा प्रस्तुत गर्दै विषय प्रवेश गराउनु भएको थियो। त्यसबारे केन्द्रीय सदस्य डाक्टर रामशरण महतले प्रस्तुति दिँदै एमसीसी विशुद्ध विकास अनुदान भएको र यसमा सैन्य सम्बन्ध नरहेको बताउनु भएको थियो। अमेरिका सरकारबाट अनुदान स्वरूप प्राप्त हुन लागेको एमसीसीका विषयमा अनावश्यक विवाद झिक्न नहुने र राजनीतिक विभाजन ल्याउने कुरातर्फ पनि सतर्क हुनुपर्नेमा सहभागी नेताहरूको आफ्नो धारणा राख्नु भएको थियो। एमसीसी प्रक्रिया अघि बढ़ाउँदा दलहरूबीच सहमति जुटाउनु पर्ने कुरामा पनि छलफलमा सहभागी नेताहरूले जोड़ दिनुभएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले बताउनुभयो। बिहिबारको बैठकमा केही पदाधिकारी सहित समितिका 12 जना नेताले आआफ्नो धारणा राख्नु भएको छ। बैठकमा समितिका सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, विजय कुमार गच्छदा, डाक्टर शशांक कोइराला, सुनिल बहादुर थापा, बलबहादुर केसी, उमा रेग्मी, रमेश रिजा, डाक्टर नारायण खड्का, जीप छिरिङ लामा र आनन्द ढुङ्गानाले आफ्नो धारणा राख्नु भएको थियो। बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस पार्टीको सशक्त उपस्थिति, भातृ संगठनहरूको महाधिवेशन र बाँकी जिल्ला अधिवेशन अविलम्ब गर्नै पर्ने आवश्यकता पनि नेताहरूले औल्याउनु भएको छ। नेपाली कांग्रेस कार्य सम्पादन समिति बैठक, एमसीसी अनुमोदन प्राथमिकतामा गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ।
अमेरिकाले एमसीसी सम्झौता फागुन 16 अनुमोदन गर्न र नगरे नेपाल नीति पुनर्विचार गर्ने चेतावनी दिएको छ। अमेरिकाको दक्षिण तथा मध्य एसियाली मामिला सम्बन्धी सहायक विदेश मन्त्री डोनाल्ड लूले बिहिबार बिहान नेपालका प्रमुख तीन दलका तीन नेतालाई फोन गरेर सम्झौता अनुमोदन गर्न अन्तिम आग्रह गर्नुभएको हो भन्दै कान्तिपुरले एमसीसी अनुमोदन नभए नेपाल नीति पुनर्विचार गर्ने अमेरिकी चेतावनी शीर्षकमा मुख्य समाचार छापेको छ। कान्तिपुर अगाडि लेख्छ, सहायक मन्त्री लूले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पालो पालो फोन गर्नुभएको थियो। उहाँले प्रधानमन्त्री देउवालाई एमसीसी सम्झौतामा भइरहेको प्रगतिबारे जिज्ञासा राख्नुभएको थियो। सरकार प्रतिबद्ध छ, हाम्रो पार्टीमा अनुमोदन गर्ने बारे समस्या छैन। देउवाको भनाई उद्धृत गर्दै बालुवाचारका एक अधिकारीले भने, सत्ता गठबन्धन दलबीच पनि सहमतिको प्रयास भइरहेको छ, यसबारे हामी छिट्टै सकारात्मक निष्कर्षमा पुग्दैछौ। प्रमुख प्रतिपक्षी नेता तथा एमाले अध्यक्ष ओलीलाई फोन गर्दै लूले अनुमोदन नभए राम्रो नहुने चेतावनी दिएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले बताउनुभयो। लूले माओवादी अध्यक्ष दाहाललाई पनि फोन गरेर सम्झौताका विषयमा हुन्छ वा हुन्न भनेर स्पष्ट धारणा बनाउन आग्रह गर्नुभएको छ। एमसीसी अनुमोदन नभए नेपाल नीति पुनर्विचार गर्ने अमेरिकी चेतावनी, प्रमुख तीन दलका तीन नेतालाई अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूको फोन शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। यता नागरिक दैनिकले पास नभए चिनिया स्वार्थ कारक ठान्छौ अमेरिका शीर्षकमा यो प्रसंगलाई छापेको छ भने नयाँ पत्रिका दैनिकले एमसीसी पारित गर्न अमेरिकाको निर्णायक दबाव, संसदबाट एमसीसी अनुमोदन गर्न दिएको मिति नजिकिँदै जाँदा दलहरूमाथि अमेरिकाले कूटनीतिक दबाव बढ़ाएको छ भन्दै नयाँ पत्रिकाले मुख्य समाचार छापेको छ। नेपाल समाचार पत्रले एमसीसीले सत्ता गठबन्धन नै संकटमा शीर्षकमा मुख्य समाचार छापेको छ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौताको विवादले सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ़न प्रधानमन्त्रीले गरेको आग्रहलाई अस्वीकार गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार भएको छलफलमा प्रचण्ड र नेपालले चुनाव अगाडि एमसीसी जस्ताको तस्तै संसदबाट पारित गर्न नसकिने बताउनु भएको स्रोतले जनायो भन्दै नेपाल समाचार पत्र अगाडि लेख्छ। उता प्रधानमन्त्री देउवाले एमसीसीलाई संसदमा अनुमोदनका लागि टेबल गराउन चाहे पनि सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति कायम गरेर मात्र आउन आग्रह गर्दै आउनु भएको छ। एमसीसीको विषयलाई सत्ता गठबन्धनभित्र सहमति भन्दा विमति बढ़दै गएको छ। एमसीसीले सत्ता गठबन्धन नै संकटमा, एमसीसी टेबल गर्न सभामुखले रोक्न मिल्दैन, नेपाल समाचार पत्रले मुख्य खबर छापेको छ।
आसन्न स्थानीय तह निर्वाचनका लागि चारवटै सुरक्षा निकायले सुरक्षा व्यवस्थापन र समन्वय गर्न केन्द्रमा निर्वाचन सेल गठन गरेका छन्। प्रदेशका सुरक्षा इकाईसँग समन्वय गर्न निर्वाचन सेल अन्तर्गत रहने गरी छुट्टा छुट्टै सातवटा इकाई खड़ा गरिएको हो। गृह मन्त्रालयले पनि 77 जिल्ला प्रशासन कार्यालयलाई जिल्ला निर्वाचन सुरक्षा कार्ययोजना बनाएर केन्द्रमा पेश गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। मध्य प्रदेशका एक प्रमुख जिल्ला अधिकारीले गृह मन्त्रालयको निर्देशनपछि विगतका निर्वाचनमा कायम गरिएको मतदान केन्द्र र मतदान स्थलको स्थलगत अवलोकन तथा भौतिक संरचनाको अवस्थाको अनुगमन शुरू भएको बताउनुभयो। गएको शनिबार मात्रै गृहमन्त्री बालकृष्ण खाँडसँग प्रजीयहरूले भिडियो कल मार्फत निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएका थिए। सरकारले आगामी वैशाख 30 स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ। निर्वाचन मिति घोषणा भएपछि गृहमन्त्री खाँडको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा कार्ययोजना पेश गर्न चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो। सबै सुरक्षा निकायसँग समन्वय गरेर कार्ययोजना एकीकृत गर्न गृहमन्त्री खाँडे सहसचिव मुकुन्द निरौलाको संयोजकत्वमा समिति पनि बनाइसक्नु भएको छ। सुरक्षा समितिको निर्देशनपछि नेपाली सेनाको युद्ध कार्य महानिर्देशनालयले कमाण्ड वाहिनी गढ़ र गुल्मसँगै समन्वय गर्ने गरी जंगी अड्डामा इलेक्सन सेल गठन गरेको छ। सैनिक परिचालनका लागि सबै किसिमको तयारी र आवश्यक रणनीति यही महानिर्देशनालयबाट बन्ने गरेको छ। धमाधम बन्दै निर्वाचन सुरक्षा कार्ययोजना कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै गरी गोर्खापत्र दैनिकले अग्रपृष्ठमा निर्वाचनका लागि 50 अर्ब माग शीर्षकमा खबर बनाएको छ। अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचनका लागि अहिले 50 अर्ब रूपियाँ बजेट माग भएको बताउनु भएको छ। आर्थिक वर्ष 2078-79 बजेटको अर्थवार्षिक समीक्षाका क्रममा उहाँले उक्त जानकारी दिनुभएको हो। बजेटमा चुनावका लागि 10 अर्ब रूपियाँ मात्र व्यवस्था गरेको अवस्था छ, उहाँले भन्नुभयो। तर बढ़ी माग हुँदा त्यसको व्यवस्थापन गर्नुपर्ने चाप पनि छ। यसैबीच स्थानीय तहको निर्वाचन प्रयोजनका लागि गृह मन्त्रालयको बजेटको ठूलो हिस्सा म्यादी प्रहरीको तलब र सुविधामा खर्च हुने भएको छ। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि 92 दिन मात्र बाँकी रहेकाले फास्ट ट्र्याकमा जाने तयारी अगाडि बढ़ाउनुपर्ने भएकाले खर्च बढ़न सक्ने निर्वाचन आयोगले जनाएको छ। निर्वाचनको तयारीका लागि आवश्यक 53 क्रियाकलापका लागि सामान्यतया 120 दिन चाहिन्छ। तर सरकारले निर्वाचन तयारीका लागि 94 दिन मात्र रहने गरी निर्वाचनको मिति घोषणा गरेकाले तयारी फास्ट ट्र्याकमा अघि बढ़ाउनुपर्ने आयोगको भनाई छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक पर्ने समयको झण्डै 25% जति समय कटौती भएकाले आवश्यक सामान खरिदका लागि प्रतिस्पर्धा गराउन नसकिने अवस्था आएको बताउनुभयो। खरिदका लागि कानूनी प्रक्रिया अनुसार 30 दिनको म्याद दिनुपर्ने ठाउँमा आयोगको ऐनको दफा प्रयोग गरेर 15 दिन 20 दिन वा 10 दिनको समय दिएर प्रतिस्पर्धा गराउनुपर्ने भएकाले मूल्य बढ़ी पर्न सक्ने आयोगले जनाएको छ। स्थानीय निर्वाचन तयारी फास्ट ट्र्याकले खर्च बढ़ाउने नेपाल समाचार पत्रले अग्रपृष्ठमा खबर छापेको छ।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नतिजा देखिने गरी कार्य सम्पादन गर्न मन्त्रालय र मातहतका निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2078-79 अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई बिहिबार सम्बोधन गर्दै उहाँले यस अवधिमा मन्त्रालय तथा निकायबाट भएको खर्चको अवस्था चित्त बुझ्दो नभएको बताउनुभयो। मन्त्रालयबाट विनियोजन भएको कुल रकम मध्ये पहिलो 6 महिनामा पुँजीगततर्फ 19.39% मात्रै खर्च भएको छ। चालू खर्च भने 64.46% छ। मन्त्री कार्कीले चालू खर्च सन्तोषजनक रहे पनि पुँजीगत चित्त बुझाउन नसकिने अवस्था रहेको बताउनुभयो। मन्त्रालय अन्तर्गत 18 निकाय छन्: आम संचार, सूचना प्रविधि, चलचित्र, सुरक्षण, मुद्रण, हुलाक सेवा, दूरसंचार यस मन्त्रालयका कार्यक्षेत्र हुन। मन्त्रालयले बजेटमा भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दोस्रो त्रैमासिकसम्ममा सम्पन्न गरिने कामलाई प्रभावकारी बनाउन 101 माइलस्टोन तय गरेको छ। नतिजा आउने गरी काम गर्न निर्देशन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का एसएमएस, हुरहुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क अनि आहा कति रमाइलो एन्टी टिभी, बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी प्रसंग। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा SEEको सबै अधिकार प्रदेशलाई स्थानान्तरण गर्ने प्रस्ताव अगाडि सारेको छ। सो प्रस्तावमा राष्ट्रिय परीक्षा बोर्डले लब्धाङको पत्र प्रमाणीकरण मात्र गर्ने उल्लेख छ। मन्त्री परिषदमा पुगेको प्रस्ताव स्वीकृत भए यो वर्षको परीक्षाको उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ, डिकोडिङ लगायत सबै काम प्रदेशले गर्नेछ। लब्धाङको पत्र प्रमाणीकरण बाहेक सबै अधिकार प्रदेशलाई दिने तयारी SEEको प्रसंग नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले केही दिन अघि सो प्रस्ताव मन्त्री परिषदमा पेश भएको जानकारी दिँदै भन्नुभयो, प्रस्ताव स्वीकृत भएर कार्यान्वयनमा आए यो वर्ष प्रश्नपत्र निर्माण बाहेकका परीक्षा सबै काम प्रदेश सरकारले गर्नेछ। बोर्डले लब्धाङको पत्र प्रमाणीकरण मात्र गर्नेछ। उहाँका अनुसार संघीय शिक्षा ऐन नआएसम्म लब्धाङको पत्र बोर्डबाट मात्र वितरण हुनेछ। मन्त्री परिषदमा पेश गरिएको प्रस्तावमा प्रश्नपत्र निर्माण गर्ने अधिकार पनि प्रदेश सरकारलाई दिइएको छ। परीक्षा सञ्चालन गर्न प्रदेश सामाजिक विकास मन्त्रालयका सचिवको अध्यक्षतामा परीक्षा समन्वय समिति गठन गर्ने र सोही समितिले परीक्षा लिने प्रस्तावमा उल्लेख छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनसम्मको जिम्मेवारी प्रदेश शिक्षा निर्देशनालयलाई हस्तान्तरण गर्ने प्रस्ताव मन्त्री परिषदमा लगिएको पुष्टि गर्दै प्रस्ताव स्वीकृत भए राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा सो विषय उल्लेख हुनेछ नेपाल समाचार पत्रले छापेको छ।
एक वर्षमा भ्रष्टाचार सम्बन्धी 24,000 बढ़ी उजुरी, 15,000 फर्चोट, 496 उजुरी विस्तृत अनुसन्धानमा राजधानी दैनिकले मुख्य खबर बनाएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक वर्षमा परेका 24,190 उजुरी मध्ये 15,547 उजुरी फर्चोट गरेको छ। आयोगमा गत वर्षको 27 माघदेखि 2078 माघसम्म 14,116 उजुरी परेको थियो। यस्तै अघिल्लो वर्षबाट 10,074 उजुरीको जिम्मेवारी सरेर आएको थियो। जिम्मेवारी सरेर आएका सहित 24,190 उजुरी मध्ये 15,547 उजुरी फर्चोट गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो। सहायक प्रवक्ता भण्डारीले कोविड 19 बावजूद पनि अख्तियारले उल्लेख्य रूपमा उजुरीहरू फर्चोट गर्न सफल भएको बताउनुभयो। यस अवधिमा फर्चोट भएका उजुरी प्रतिशत दर 64.27% रहेको छ। अख्तियारका अनुसार प्रारम्भिक छानबिनबाट फर्चोट भएका उजुरी मध्ये 496 उजुरी उपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने 6,132 उजुरी तामेलीमा राखिएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीय हेरौं। स्थानीय निर्वाचनको तयारी शीर्षकमा गोर्खा पत्रले सम्पादकीय छापेको छ। नेपालको गणतान्त्रिक संविधान अनुसार दोस्रो पटकको स्थानीय निर्वाचन आगामी वैशाख 30 गते तय भइसकेपछि मुलुकको ध्यान निर्वाचनतिर गएको छ। त्यस सम्बन्धमा निर्वाचन सम्बद्ध गृह कार्य प्रारम्भ भएका छन्। स्वच्छ निर्वाचन गराउने दायित्व निर्वाचन आयोगकै भएकाले विशेष गरी निर्वाचन आयोगले तयारीलाई गम्भीर रूपमा अगाडि बढ़ाएको छ। आसन्न निर्वाचनका सन्दर्भमा आयोगले मुलुकभर निर्वाचनका लागि राखिने सबै 5,500 मतदान केन्द्रमा मतदानको दिनदेखि मतगणना हुँदासम्मको अवधिका सबै दृष्टिका निगरानी उद्देश्यले सीसीटीभी क्यामेरा, ड्रोन तथा अन्य माध्यमबाट दृश्याङ्कन गर्ने व्यवस्था मिलाउने जानकारी सार्वजनिक गरेको छ। निर्वाचनको कुरा गर्दा मतदाता शिक्षाको समेत ठूलो महत्व छ। संघीय नेपालको संविधान अनुरूप यसपटकको स्थानीय निर्वाचन विगतका तुलनामा प्रविधियुक्त बनाउने प्रयासमा आयोगको कोशिश रहेको छ। यस सन्दर्भमा निष्पक्ष तथा छिटो छरितो निर्वाचनका लागि अति महत्वपूर्ण मानिने विद्युतीय मतदानलाई प्रयोगमा ल्याउने सम्बन्धमा आयोगको थप सक्रियता जरूरी छ भन्दै गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। नेपाल समाचार पत्रले संघीय लोकतान्त्रिक गणतन्त्रको विशेषता नै स्थानीय सरकार हो, स्थानीय नागरिकका लागि उनीहरूकै घर आँगनमा सरकार आउनु नै यसको प्रमुख आकर्षण हो, यस आकर्षण वा विशेषतालाई जीवन्त बनाउने हो भने स्थानीय निर्वाचनलाई प्रभावकारी र उद्देश्यमूलक बनाउनुपर्छ भन्दै निर्वाचनमा कार्य दिशा शीर्षकमा सम्पादकीय उठाएको छ भने नागरिक दैनिकले नेतृत्वको नियति शीर्षकमा सम्पादकीय उठाएको छ। यो साता निकै थोरै व्यक्तिले तत्कालीन प्रधानमन्त्री एवं सत्तारूढ़ नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालालाई सम्झिएका छन्। कोइराला यस्ता नेता थिए जसले आफूलाई जिन्दगीभर पृष्ठभूमिमा राखेर काम गरिरहे। उनलाई न दल न सरकार कतै पनि उचो पदको लालसा थिएन। जति बेला उनले मुलुकको प्रधानमन्त्री हुने मौका पाए त्यो सधैँ सम्झिने गरी काम गरे। उनी यस्तो बेलामा प्रधानमन्त्रीको कुर्सीमा रहे जति बेला मुलुकले झण्डै आधा शताब्दीदेखि देखेको संविधानको सपना पूरा भयो। संविधान जारी भएपछिको नाकाबन्दीलाई त्यत्तिकै बिर्सन सकिँदैन। यी सबैलाई सामना गर्न तयार हुने दृढ निश्चय प्रधानमन्त्रीका रूपमा सुशील कोइरालालाई नसम्झनु कृतज्ञता हुन्छ भन्दै नेतृत्वको नियत शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ।
यता राजधानी दैनिकमा लापरवाही नगरौं शीर्षकमा सम्पादकीय छापिएको छ। धेरैले खोप लिए पनि खोप लिएकालाई पनि महामारीले फेरि सताउन सक्छ भन्ने कुरा बिर्सदै गइरहेको देखिएको छ। खोप कार्डको अनिवार्यतामा पनि कमी आउँदै गइरहेको छ। कडाई हुन छाडेपछि लापरवाहीमा वृद्धि हुन गएको छ। चेक एण्ड ब्यालेन्सको अवस्था छैन। कतिपयलाई त खोप लगाइसकेपछि महामारीले फेरि भिड्दैन भन्ने भ्रम पनि छ। यसले पनि स्वास्थ्य मापदण्डलाई गोलमाल बनाउन थालेको छ। त्यसैले हरेकले आफ्नो स्वास्थ्यमा निकै ख्याल पुर्याउन जरूरी छ भन्दै राजधानी दैनिकमा सम्पादकीय छापिएको छ। कान्तिपुर दैनिकमा सुनकै भाव छ, हिमालमा नुनको शीर्षकमा सम्पादकीय छापिएको छ। सरकारी अनुदानको नुन नपुग्दा हिमाली जिल्लाका कतिपय गाउँहरू सीमावर्ती चिनिया बजारमा निर्भर थिए। तिब्बतका बस्तीहरूसित नुन र अरू खाद्यान्नको विनिमय बजार चल्थ्यो। अहिले अर्थतन्त्रको आयाम बदलियो, उक्त चलन हरायो। पछिल्लो समय त सीमा क्षेत्रमा चीनले गरेको कडाईले पनि असर पुगेको छ। आज पनि हिमाली भेगको अर्थतन्त्र हिजकै जस्तो रहोस् भन्नु व्यवहारिक हुन्न। सरकार र निजी क्षेत्रले नेपाली बजारलाई सहज र विपन्नका निम्ति पहुँचयोग्य बनाउने हो, त्यतिन्जेलसम्म अनुदानलाई प्रभावकारी तुल्याउने हो। राज्यको काम पैसा छुट्याइदिएर मात्र सकिँदैन। उक्त अनुदान दिनुको उद्देश्य हासिल भयो कि भएन, अर्थात त्यसबाट जनताले राहत पाए कि पाएनन् भनेर पनि हेर्नुपर्छ, कान्तिपुर दैनिकले सम्पादकीय बनाएको छ। कारोबार दैनिकमा सरकारको कडाईले घटेन आयात शीर्षकमा सम्पादकीय छापिएको छ। लामो समयसम्म आयात कडाई गर्दै गर्दा अवैध व्यापार बढेर मुलुकमा अर्को समस्या निम्तिन सक्छ, कारोबार दैनिकले सम्पादकीय छापेको छ।
पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। सरकारले जनकपुर जयनगर रेल सेवा सञ्चालन गर्न तत्काल 21 करोड़ रूपियाँ दिने भएको छ। नेपाल रेलवे कम्पनीका महानिर्देशक निरञ्जन झाले सञ्चालनको तयारीमा रहेको जनकपुर जयनगर रेल सेवाका लागि अर्थ मन्त्रालयले तत्काल 21 करोड़ रूपियाँको स्रोत सुनिश्चितता दिएको जानकारी दिनुभयो। रेल चलाउन 21 करोड़ गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
पैंतिस वर्ष अघि पहिलो पटक 8 धार्ने 40 माना घिउ बोकी 18 दिन पैदल हिँडेर कैलालीको चिसापानी हाट बजार पुगेका कालीकोट पाताला छका हर्कजङ बुढाले हाटबाट फर्किँदा वर्षभरि पुग्ने नुन एकैपल्ट ल्याउँथे। अहिले नुनका लागि पातालामै साल ट्रेडिङ कर्पोरेशनले डिपो राखेको छ, तर नुन कहिले पाइँदैन। आएको नुन 2-4 दिनमै सकिन्छ बुढाले भने। त्यसैले उनी ढिके नुन खोज्दै झण्डै 5 घण्टा हिँडेर थिरबुङ स्थित बाख्रे बजार पुग्छन्। सदरमुकाम मानमा 9 रूपियाँमा आयोडिनयुक्त नुन पाइन्छ। गाउँमा डिपोमा भने नुन छैन, हामीले त सधैँ नुनका लागि दुःख भोग्नुपर्ने भयो। पताला नौकै कर्ने बुढाले भने गाउँमा आयोडिन नुन पाइए सस्तो हुन्थ्यो, कुपोषणको समस्या पनि हल हुन्थ्यो। ढिके नुन लिन समेत बाख्रे बजारमा दैनिक जसो भीड़ हुन्छ। गाउँबाट आएकाहरू 2-3 महिना पुग्ने नुन लिएर फर्किन्छन्। चर्को नुन अलिनो कर्णाली ठेकेदारले कहिले नुन ल्याउँछन् टुङ्गो हुँदैन, ल्याए पनि पहुँचवाला र पैसा हुनेले मात्रै हात पार्छन्। कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ।
परराष्ट्र मन्त्रालय अन्तर्गतको राजधानी विभागले काठमाडौँ स्थित कार्यालयबाट 2 दिनमा र बाँकी तोकिएका निकायबाट 1 साताभित्रमा नागरिकलाई ई पासपोर्ट विद्युतीय राजधानी दिने व्यवस्था गरेको छ। विभागबाट 2 दिनदेखि वितरण शुरू भइसकेको छ। तत्काल पूर्व पश्चिम राजमार्गले छोएका र आसपासका जिल्लाबाट 1 साताभित्रमा ई पासपोर्ट दिने गरी विभागले गृह कार्य थालेको छ। 1 साताभित्र ई पासपोर्ट दिने व्यवस्था राजधानी विभागबाट मंगसिर यता 43 स्थानबाट करिब 45,000 लिए ई पासपोर्ट नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले प्रशोधित गुणस्तरयुक्त स्ट्याण्डर्ड दूधको उपभोक्ता मूल्य प्रति लिटर 9 रूपियाँले बढ़ाएको छ। बजारमा अधिकांश वस्तु तथा सेवाको मूल्य बढ़िरहेको भन्दै डीडीसीले पनि दूधको मूल्य बढ़ाएको हो। दूधको संकलन खर्च, प्रशोधन खर्च, ठुवानी खर्च, प्याकेजिङ, बजारीकरण र विक्रेता कमिशनको आधारमा शुक्रबारदेखि लागू हुने गरी मूल्य बढ़ाइएको डीडीसीले जनाएको छ। डीडीसीका सूचना अधिकारी राजेन्द्र प्रसाद अधिकारीका अनुसार अब प्रति लिटर दूधको उपभोक्ता मूल्य 85 रूपियाँ पुगेको छ। बढ़ाइएको मूल्यको 72-95% किसानको भुक्तानीमा खर्च गरिनेछ। विक्रेता कमिशन बुथम्यान 1 रूपियाँ बढ़ाएर 3 रूपियाँ पुर्याइएको छ। यसअघि विक्रेता कमिशन 2 रूपियाँ थियो। दूधको उपभोक्ता मूल्य प्रति लिटर 85 रूपियाँ कारोबार दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।